حبیب اللہ الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله. حضرت سیدنا کعب بن اجرا رضی اللہ تعالیٰ عنہ روایت کرتے ہیں کہ ایک شخص نور کے پیکر تمام نبیوں کے سرور صلی اللہ علیہ وآلہ وسلم کے سامنے سے گزرا. صحابہ کرام علیم رضوان نے اس کی چستی دیکھ کر عرض کی، یا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم، کاش اس کی یہ بھاگ دوڑ اور چستی اللہ کی راہ میں ہوتی. تو نبی پاک صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ اگر یہ اپنے چھوٹے بچوں کی ضرورت پوری کرنے کے لیے نکلا ہے تو بھی یہ راہ خدا میں ہے، اگر یہ اپنے بوڑھے والدین کی خدمت کے لیے نکلا ہے تو بھی راہ خدا میں ہے، اور اگر اپنے آپ کو لوگوں کے آگے ہاتھ پھیلانے یا حرام کھانے سے بچانے کے لیے نکلا ہے تو بھی راہ خدا میں ہے، اور اگر یہ ریاکاری تفاخر کے لیے نکلا ہے تو پھر یہ شیطان کی راہ میں ہے. تو میرے میٹھے میٹھے وہ پیارے پیارے اسلامی بھائیوں، مدنی چینل کے ناظرین، مال دولت یہ ایسی چیز ہے کہ جس سے دنیا کا کوئی بھی شخص بے نیاز نہیں ہو سکتا، چاہے مرد ہو، عورت ہو، بچہ ہو، بوڑھا ہو، عالم ہو، جاہل ہو، کیونکہ زندہ رہنے کے لیے روٹی، تن چھپانے کے لیے کپڑے، اور سر چھپانے کے لیے مکان، سفر کے لیے سواری، بیماری کے علاج کے لیے دوائی وغیرہ، یہ ہر انسان کی بنیادی ضروریات میں سے، اور یہ چیزیں مال کے ذریعے ہی حاصل ہوتی ہیں. اگر انسان کو بالکل ہی مال نہ ملے تو محتاجی ہوتی ہے، اور زیادہ مل جائے تو سرکشی کا خطرہ رہتا ہے. تو مال کے جہاں فائدے ہیں وہیں آفات بھی ہیں اور حساب بھی ہے. لہذا جو شخص اس کے فوائد و آفات کو پہچانتا ہو وہی اس سے بھلائی حاصل کر سکتا ہے اور اس کے شر سے بچ سکتا ہے. تو مال کے حوالے سے اگر چند باتیں ہم سمجھ لیں تو انشاءاللہ اس سے زندگی میں ایک بڑا فائدہ ہوگا. مثلا مال کے کیا کیا فائدے ہیں؟ نمبر دو، اس کے نقصانات کیوں ہیں، کیا کیا ہیں اس کے؟ نمبر تین، مال کیوں کمانا چاہیے؟ نمبر چار، کس طرح کمانا چاہیے؟ نمبر پانچ، مال کہاں خرچ کرنا چاہیے؟ اور نمبر چھ، کیا ہر ایک مال جمع کر سکتا ہے؟ یہ چند ایک باتیں انشاءاللہ اس پر کچھ مختصراً عرض کرنے کی کوشش کروں گا. تو سب سے پہلے تو یہ جانیے کہ مال کہتے کس کو ہے. तो आमतौर पर माल जो है ये रुपए पैसे को समझा जाता है, हालांकि करेंसी नोटों के साथ साथ जमीन, मकान, कपड़े, जेवर, गाड़ी, जानवर, घरेलू इस्तेमाल की चीजें, सजावट का सामान, ये भी माल ही है। तो ये अलग बात है कि करेंसी नोट को खरीदो फरोख्त में ज्यादा इस्तेमाल किया जाता है। मसलन किसी ने जानवर बेचकर गाड़ी खरीदनी है, तो पहले वो जानवर के बदले करेंसी नोट हासिल करता है, फिर जाकर गाड़ी खरीदता है। तो माल ये बहुत सारे फवाइद हासिल करने का जरिया बनता है। मसलन इसके दो फायदे उलमा ने लिखे हैं, एक दुनियावी और एक उखरवी। मसलन दुनियावी फवाइद ये कि खाने पीने, लिबास, रिहाइश, इलाज मुआलजे के फवाइद वगैरह माल के जरिए हासिल होते हैं। और उखरवी फायदा अगर माल के जरिए जानना चाहें तो ये है कि इबादत, मसलन हज वगैरह, या इबादत पर मदद हासिल करने के लिए खाना या इलाज पर खर्च करना, लोगों पर सदका और खैरात करना, सवाब जारिया के काम करना, मसलन मस्जिद बनाना, मदरसे बनाना, कुआं खुदवा देना, पुल वगैरह बनाना, इबादत के लिए वक्त निकालने की खातिर अपने काम पर दूसरों को उजरत पर भी रखना, जैसे मुलाजिम रखे जाते हैं तो खुद बंदा खुद फ्री हो जाता है। ये फ्री होना क्यों हो, ताकि मैं इबादत के लिए वक्त निकाल सकूं। तो इस तरह से दुनियावी और उखरवी फवाइद हासिल करने का माल जरिया बनता है। तो इसी तरह माल अगरचे हलाल तरीके से कमाया जाए, दो तरह से नुकसान दे सकता है। दुनियावी एतबार से ये कि माल की हिफाजत का गम, लुट जाने, चोरी हो जाने का खौफ और हासिदों के हसद से बचने की मशक्कत इंसान के साथ लगी रहती है। मसलन अगर कोई मालदार होता है ना, तो उसको टेंशन बढ़ जाता है। अगर जो सोचता है बंदा कि यार माल होता है तो आदमी बड़ा इजी हो जाता है, माल होने पर इजी नहीं होता है। मसलन अगर किसी की जेब में 50 रुपए है और वो बस में सफर कर रहा है, बताए इसको कितना टेंशन होगा, कोई टेंशन नहीं है। और अगर इसकी जेब में 10,000 रुपए, अब वो कभी हाथ यूं रखेगा, कभी हाथ यूं रखेगा, मोबाइल कोई 500-1000 रुपए वाला हो तो बेधड़क जा रहा है मौज से, और जहां इसने 2-5-10-20 हजार रुपए का मोबाइल ले लिया तो अब उसको यही टेंशन होता है, तो बचाने का एक टेंशन हुआ ना। तो ये मशक्कत इंसान के साथ लगी रहती है। माल ज्यादा होता है तो गार्ड रखे जाते हैं, माल ज्यादा होता है तो जनाब हिफाजत का ज्यादा एहतमाम किया जाता है। और दीनी एतबार से इस तरह नुकसान पहुंचा सकता है माल कि गुनाह पर कादिर ना होना भी गुनाह से बचने का एक जरिया है। लेकिन किसी के पास माल आ जाता है तो बंदा कई ऐसे गुनाहों पर कादिर हो जाता है जो माल ना होने पर नहीं कर पाता। मसलन शराब, अब शराब खरीदनी है, पैसा ही नहीं है तो बच जाता है, और जहां पैसा आता है तो फिर उसकी मस्ती बढ़ जाती है। इसी तरह कई ऐसे मामला थे कि पैसा ना होने पर वो गुनाह से बच जाता है, लेकिन जैसे ही पैसा आता है वो गुनाहों की आफतों में मुब्तला हो जाता है। तो इसी तरह माल मुबाह कामों में भी ऐशो इशरत तक पहुंचाता है। मसलन मालदार से ये तवक्को फजूल है कि वो लजीज खाने छोड़कर जो की रोटी खाएगा, खुरदरे कपड़े पहनेगा। तो जिसके पास माल आता है उसके घर में डिशे बढ़ जाती है, खाने का जिया बढ़ जाता है, आसाइशें बढ़ जाती हैं, लिबास और भी जो रहन सहन के जो मामलात हैं उसमें इस माल की वजह से उसके ऐशो इशरत में इजाफा हो जाता है। जब इंसान का नफ्स नाज़ो नाम का आदी हो जाए और हलाल कमाई से जब उसकी आसाइशें पूरी नहीं होती तो अब वो हराम की तरफ बढ़ जाता है, तो ये भी एक माल का नुकसान है। इसी तरह माल की ज्यादती ये इंसान को आखिरत की याद से गाफिल कर देती है। इबादत में बड़ा मुनहमिक होता है बंदा कि दुआ करो मुझे नौकरी मिल जाए, दुआ करो मेरा कारोबार अच्छा हो जाए, और जैसे ही नौकरी मिल गई तो पहले तो 5 टाइम की नमाज शुरू की थी, अब नमाज गई, पहले जमात के साथ नमाज पढ़ता था, अब दुकान पे ग्राहक ज्यादा होते हैं तो पहले जमात छोड़ी फिर नमाज ही छोड़ देता है। तो पता चला कि ज्यादा माल आने से बसा औकात इंसान इबादत से महरूम हो जाता है। इसी तरह हरीस जो लालची होता है, इसकी जिंदगी बेसुकूनी, मोहताजी, गिले शिकवे, बेसब्री में गुजरती है और मालो दौलत की फरावानी के बावजूद वो दिमागी तौर पर मुफलिस हो जाता है। जिसके पास माल कसरत से होता है उसे लोगों से मेल जोल और ताल्लुकात बढ़ाने की भी ज्यादा जरूरत होती है, और जो इस चीज में मुब्तला हो जाए वो उमूमन लोगों से मुनाफिकत से पेश आएगा और उन्हें राजी या नाराज करने के मामले में अल्लाह की नाफरमानी का मुर्तकिब होगा। जब माल होता है तो लोगों से ताल्लुकात बढ़े जाते हैं। अब जिससे हमारा ताल्लुक ऐसा हो कि उससे हमें काम निकलवाना होता है तो चापलूसी में पड़ जाता है, मुदाहनत में पड़ जाता है और बिना जाने कैसे कैसे गुनाहों में मुब्तला पड़ जाता है। तो मेरे मीठे मीठे और प्यारे प्यारे इस्लामी भाइयों, माल क्यों कमाना चाहिए, आइए इस जिमन में मैं आपको चंद एक बातें, ये माहनामा फैजान मदीना और ये अमीर अहले सुन्नत अपनी ख्वाहिश का बारहा इजहार फरमाते हैं कि ये हर घर में होना चाहिए, हर घर में इसका एहतमाम करें, अपने ऑफिस में इसको जारी करवाएं। आप मकतबतुल मदीना से अब तो ऑनलाइन मोबाइल एप्लीकेशन के जरिए परचेजिंग कर सकते हैं, आप माहाना कस्टमर बन जाएं इसके, इंशाल्लाह आपके यहाँ पर पहुंचाने की सूरत बनाई जाएगी। आप रॉयल्टी कार्ड ले लें, 12 माह की बुकिंग कर लें, हर महीने किसी को भी भेजकर आप अपना माहनामा फैजान मदीना ये हासिल कर सकते हैं। तो ये ऐसा प्यारा रिसाला है कि जिसमें मर्द, औरत, बच्चे, बूढ़े सबके लिए एक बड़ा दिलचस्प इसमें सिलसिले मौजूद हैं। तो इसी में ही बड़ी प्यारी बातें लिखी हैं। हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम का इरशाद सुनिए कि जो शख्स इसलिए हलाल कमाई करता है कि सवाल करने से बचे, अहलो इयाल के लिए कुछ हासिल करे और पड़ोसी के साथ उसने सलूक करे तो वो कयामत के दिन इस तरह आएगा कि उसका चेहरा चौदहवीं के चांद की तरह चमकता होगा। और जो माल बढ़ाने, फखर करने, दिखलावे के लिए दुनिया तलब करेगा तो अल्लाह अज़्ज़वजल से इस हाल में मिलेगा कि वो उस पर नाराज होगा। तो इस हदीस पाक के तहत हकीमुल उम्मत मुफ्ती अहमद यार खान रहमतुल्लाह ताला ले फरमाते हैं कि माल कमाना तीन मकसद के लिए होना चाहिए, तीन मकासिद होने चाहिए माल कमाने के लिए। पहली बात अपनी जात के लिए, दूसरी बात अपने बाल बच्चों, और तीसरा पड़ोसियों के हुकूक अदा करने के लिए। और ये तमाम काम अल्लाह व रसूल अज़्ज़ा व जल्ला व सल्लल्लाहु अलैहि वसल्लम की रिजा के लिए हों। पहली दो चीजें वाजिब हैं, यानी खुद भीख से बचना, बाल बच्चों के हुकूक अदा करना, और तीसरी चीज यानी पड़ोसियों से माली सुलूक करना, ये मुस्तहब है, वाजिब नहीं, मगर सवाब इस पर यकीनी है। तो मेरे मीठे मीठे प्यारे प्यारे इस्लामी भाइयों, सदर शरिया बदरु तरीका हजरत अल्लामा मौलाना मुफ्ती मोहम्मद अमजद अली आजमी रहमतुल्लाह ताला ले फरमाते हैं कि अगर कोई शख्स बकदरे किफायत, कदरे किफायत से जायद इसलिए कमाता है कि फुकरा और मसाकीन की खबर गिरी कर सकेगा और अपने करीबी रिश्तेदारों की मदद करेगा, ये मुस्तहब है और ये नफल इबादत से अफजल है। और अगर इसलिए कमाता है कि माल और दौलत ज्यादा होने से मेरी इज्जत और वकार में इजाफा होगा, फकर और तकबर मकसूद ना हो तो ये मुबाह है, और अगर महज माल की कसरत या बड़ाई जाहिर करना मकसूद है तो मनआ है। तो मेरे मीठे मीठे और प्यारे प्यारे इस्लामी भाइयों, कमाने का मकसद अपने आप को दूसरों से मोहताजी से बचाना है, और ये भी अल्लाह जिसे नसीब करे, वरना देखा ये जाता है कि बाद औकात माल तो होता है लेकिन जिंदगी ऐसी गुजारते हैं कि जैसे इससे ज्यादा कंगला आदमी कोई नहीं है, यानी जाहिर नहीं होता है ना उसके लिबास से, बिल्कुल इस तरह से वो अपनी जिंदगी गुजारता है कि लोग उस पर यूं समझे कि तरस खाते हैं, लोग उस पर तरस खाए, और ये अंदाज भी दुरुस्त नहीं है। उलमा ने इसकी मजम्मत फरमाई है कि अगर इस तरह से इंसान अपनी जिंदगी गुजारे कि मतलब अपनी जात पर कोई खर्ची नहीं करता है, कोई मेहमान आ जाए तो उसकी कोई खातिर और मदारत ही नहीं करता है। तो ऐसा आदमी मतलब उसको जिसको कंजूस कहा जाता है, बुखल, कंजूसी, और इसकी भी मजम्मत है। और बाद औकात होता है कि इंसान अच्छा खासा होता है, कोई उसको खाने पीने के रहन सहन के मामलात में कोई ऐसी तंगी नहीं होती है, लेकिन उसके रहन सहन उसके तरीके इसको बताते कि यार ये तो बड़ा मुफलिस और फकीर है। उसके घर बार के मामलात में, खाने पीने के मामलात में ऐसी उसका अंदाज होता है कि जैसे ये गरीब और फकीर है। कई ऐसे होते हैं कि जिनकी आमदनी इनके घर वालों को भी नहीं पता होती है कि इनकी आमदनी कितनी है, इनके बैंक में रकम कितनी है, ये इनके घर वालों को नहीं पता होता है। और ये इस खौफ से नहीं बताते कि अगर बताएंगे तो कहीं ऐसा ना कोई को मांग ना ले या घर वाले तरह तरह की फरमाइशें ना करें। तो इहयाउल उलूम में कंजूसों की चंद हिकायात लिखी है, उसमें से एक दो अर्ज करता हूँ कि जब इंसान का नफ्स इस तरह से ढीट हो जाता है ना, तो फिर उसकी आदत कैसी बुरी हो जाती है। और ये वाकयात पढ़ने चाहिए, किताबों का मुताला करना चाहिए, ताकि हमारी अगर इस तरह की आदतें बन रही हो तो हम अपने आप को बचाएं। इमाम गजाली रहमतुल्लाह ताला ने लिखते हैं कि बसरा में एक मालदार बखील था, कंजूस था। एक मर्तबा एक पड़ोसी ने उसकी दावत की और उसके सामने अंडों समेत भुना हुआ गोश्त रखा। अब जब उसकी दावत की और इस तरह से खाना मिला तो उसने बहुत सारा खा लिया और फिर उसने पानी भी पी लिया। अब उसका पेट फूल गया, शदीद तकलीफ महसूस करने लगा, यहां तक के मौत उसके सर पर मंडराने लगी, हत्ता के तकलीफ के बाइस पेचो ताब खाने लगा। जब मामला ज्यादा बिगड़ गया तो तबीब को बुलाया गया, उसने कहा कि घबराने की कोई बात नहीं, जो कुछ खाया है उसे कह कर दो, इन उल्टी कर दो। ये सुनकर उस मालदार बखील ने कहा कि हाय अफसोस, अंडों के साथ खाए हुए इस उम्दा भुने हुए गोश्त को मैं कैसे कह कर दूं, मुझे मौत कबूल है लेकिन मैं कह नहीं करूंगा। यानी आप सोचे, गौर करें कि बंदा, आप जब ऐसी आदत बद पैदा हो जाती है तो अपने आप को मौत के हवाले कर देता है, लेकिन ना पेट में है लेकिन अंडे खाए मैंने, पराठे खाए मैंने, अब आप कहते हो इतना जबरदस्त खजाना मेरे पेट में, मैं इसको क्या कर दूं। तो कहता है कि मुझे मौत कबूल है लेकिन मैं कह नहीं करूंगा। तो ये फिर इमाम गजाली अली रहमा ने एक और हिकायत निकल की कि एक शख्स ने अपने दोस्त को बुलाया लेकिन उसे खाने को कुछ ना दिया। बैठे बैठे असर का वक्त आ गया, यहां तक कि उसे शदीद भूख लग गई और उसको जुनूनी कैफियत तारी हो गई। अब मेजबान ने क्या किया, उसको भी खाना नहीं दिया बल्कि वो बाजा निकाला और दोस्त ने कहा कि तुम कौन सी आवाज सुनना पसंद करोगे, तो उसने कहा कि गोश्त भुनने की आवाज में सुनना पसंद करता हूं। भैया आपके घर आए तो खिलाएं तो सही ना कुछ। तो कई ऐसे मामला होते हैं कि अपनी जात को देखें, अच्छा खासा साफ सुथरा रह सकता है, तेल लगा सकता है, इमामा शरीफ पहन सकता है, यानी कई ऐसी बातें होती है, खुशबू लगा सकता है, लेकिन ऐसे लोगों का क्या होता है कि कहीं से कुछ मिल जाए मुझे, मैं कहीं से मिल जाए, जैसे अमीर अहले सुन्नत ऐसी चोट लगाने के लिए कहते हैं कि रमजान मुबारक में हम सबको पता होता है, सबको पता होता है कि कौन से चौक पर पकौड़े मिलते हैं, कौन से चौक पर समोसे मिलेंगे, कहाँ दूध वाला शरबत मिलेगा, कहाँ सादा शरबत मिलेगा, ये सब हमको पता होता है, हम इफ्तार के लिए वहां पहुंच जाते हैं। खाने पीने की लालच हुई ना, और अगर अपनी जात के लिए कोई लेना चाहे कि यार अल्लाह की राह में चले आप भी कुछ शामिल करें, नहीं होता है कि अगर इस तरह का कहीं कोई मामला हो तो अपने घर पर खर्च करने का ये अंदाज नहीं होता है। तो दूसरी बात आपने फरमाई कि घर वालों पर खर्च करें, अपने घर वालों पर भी, बाल बच्चों पर खर्च करने के लिए ये कमाए, ये अच्छी नीयत है। और जो अपने अहलो इयाल पर खर्च करता है उसकी अहदीस मुबारका में पजीराई आई है। चुनाचे हमारे प्यारे नबी مکی مدنی صلی اللہ تعالی علیہ وآلہ وسلم نے فرمایا جو کچھ تو خود کھلائے وہ تیرے لیے صدقہ ہے اور جو کچھ تو اپنی بیوی کو کھلائے وہ تیرے لیے صدقہ ہے اور جو کچھ تو اپنے خادم کو کھلائے وہ بھی تیرے لیے صدقہ ہے. تو اپنے بیوی بچوں پر خرچ کرنے کے فضائل ہیں. ہمارے پیارے نبی مکی مدنی صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ بندہ جو کچھ اپنے آپ پر اپنے بچوں اپنے گھر والوں اپنے رشتہ داروں پر خرچ کرتا ہے وہ اس کے لیے صدقہ شمار ہوتا ہے. تو ہم غور کریں کہ اپنے گھر والوں پر ہمارا خرچہ کرنے کا کتنا عادت ہے. بعض کی یہ بھی عادت ہوتی ہے یار بادشاہ کہلاتے ہیں, وہ دوستوں میں گھومیں گے تو بالکل ان کا ہاتھ کھلا ہوگا, ہوٹلوں میں جائیں گے پیمنٹ میں کروں گا, کہیں آنا جانا کریں گے بالکل جی بھر کے خرچ کریں گے, لیکن جہاں گھر کا معاملہ آئے گا گھر میں خرچ نہیں کریں گے, گھر میں کھانے پینے کا کوئی ایسا اہتمام نہیں ہوگا, خود باہر دوستوں کے ساتھ گھوم پھر کر طرح طرح کی دعوتیں اڑائیں گے لیکن گھر کا معاملہ اس حیثیت سے کمزور ہوگا. بعض اوقات اپنے لیے نفیس نفیس لباس ہوں گے لیکن گھر والوں کے لیے بچوں کے لیے اس معاملے میں احتیاط یہ نہیں ہوتی. ایک بڑی پیاری بات کہیں پڑھی تھی, نصیحت والی بات ہے, کہ ایک شخص کی عادت تھی کہ شام کو وہ بیکری جایا کرتا تھا اور بیکری جا کر کچھ نہ کچھ خریداری کرتا تھا. تو ایک دن وہ جب شام کو بیکری میں داخل ہونے لگا تو اس کا پڑوسی بیکری سے باہر آ رہا تھا. تو اس نے بڑی حیرت سے اس سے پوچھا, رہے نہیں بھائی آپ آج بیکری میں, خیریت تو ہے, گھر والوں نے کیا کچھ پکایا نہیں آج؟ ایسی اس کو ہنسی مذاق کی. تو اس کے پڑوسی نے ایک بڑی پیاری بات کہی کہ نہیں بھائی اسلم میں ایسے ہی نہیں آیا, اصل میں میری ایک عادت ہے کہ اگر دوستوں میں کبھی کوئی چیز کھاتا ہوں نا تو میں گھر والوں کے لیے بھی لے کے جاتا ہوں, کیونکہ گھر والے تو گھر میں اکیلے ہی رہتے ہیں, ہم باہر گھومتے پھرتے ہیں. تو آج دوستوں کے ساتھ سموسے اور جلیبی کھائی تھی تو میں آج گھر والوں کے لیے یہی لینے آیا تھا. یہ کہہ کر وہ آگے بڑھا تو وہ پڑوسی جو سامان لے کر جا رہا تھا نا وہ بھی واپس پلٹا. تو اس نے آواز لگائی, خیریت آپ واپس کیسے آ رہے؟ تو کہا آپ کی بات مجھے بڑی پسند آئی, آج دوستوں کے ساتھ میں نے آئس کریم کھائی تھی, گھر والوں کو آئس کریم لے کے جا رہا ہوں. مطلب یہ بات سمجھنے کی ہے کہ ہم کئی ایسی باتیں ہوتی ہیں کہ جو اپنی معاملات پورے کر لیتے لیکن گھر میں اس کا حصہ نہیں ہوتا ہے. اب جیسے بعض اوقات ہوتا ہے کہیں اجتماع میں چلے گئے, وہاں لنگر کھا لیا اور بڑی ٹائٹ بریانی پکی ہم نے, پیٹ بھر کر کھا لیا. اب کھا پی کر چائے وائے دوستوں کے ساتھ پی کر ہم گھر پہنچے. اب گھر جب پہنچے تو گھر والوں نے مثال ہے سبزی اور روٹی رکھ دی ہمارے سامنے. تو اب گھر والوں پہ ناراض کہ یہ کیا, سارا دن میں تم لوگوں کے لیے کام کرتا ہوں, میرے لیے سبزی روٹی نہیں کھاتا ہوں میں. اب گھر والے ٹینشن میں کہ آج وہ بچہ شام سے رو رہا تھا, میں کچھ پکا نہیں سکی تھی, آپ یہی کھا لیں. نہیں نہیں, جیسے باس کی والدہ ہوتی ہے اگر شادی شدہ نہیں ہے تو والدہ بھی ناراض ہوتے ہیں کہ ہم سارا دن آپ کے لیے کام کاج کرتے ہیں, آپ جو ہمارے لیے کچھ نہیں پکاتی, میں نہیں کھاؤں گا. ناراض ہو کر بغیر کھائے ڈرامہ کر کے سو جاتے ہیں حالانکہ پیٹ بھرا ہوا ہوتا ہے. ہم باہر سے کھا کر آئے, ہمارا پیٹ بھرا ہوا ہے لیکن گھر والوں کو یہ تاثر دے رہے ہیں کہ ہم نے کھایا نہیں. تو میرے میٹھے میٹھے پیارے پیارے اسلامی بھائیوں, اگر اللہ نے کچھ حیثیت دی اور حیثیت ہوتی ہے کچھ نہ کچھ تو گھر والوں پر اچھی اچھی نیتوں کے ساتھ خرچ کیا کریں. ہمارے پیارے آقا صلی اللہ علیہ وآلہ وسلم نے سعد بن ابی وقاص رضی اللہ تعالی عنہ سے فرمایا کہ تو جو کچھ بھی اللہ کی رضا چاہتے ہوئے خرچ کرے گا تجھے اس کا ثواب دیا جائے گا, یہاں تک کہ جو کچھ اپنی بیوی کے منہ میں ڈالے گا اس کا بھی ثواب دیا جائے گا. تو بہرحال اپنے گھر والوں پر خرچ کرنے کی بڑی فضیلت ہے اور اس کی ظاہر ہے جس کو طلب ہوتی ہے, جس کو حرص ہوتی ہے نیکیاں کمانے کی تو وہ ان فضیلتوں کو حاصل کرے گا, اور جس نے نہیں کرنا ہے تو وہ پھر بہانے ڈھونڈے گا. تو بہرحال میرے میٹھے میٹھے پیارے پیارے اسلامی بھائیوں, ہم نے جیسا کہ ابھی شروع میں روایت سنی کہ جو شخص اپنے گھر والوں کی کفالت کے لیے بھاگ دوڑ کرتا ہے. تو جیسا کہ صحابہ کرام علی مردوان نے ایک شخص کو چستی کا مظاہرہ کرتے ہوئے دیکھا تو سرکار علیہ الصلوۃ والسلام سے عرض کی کہ کاش یہ اس کی یہ چستی اللہ کی راہ میں ہوتی تو ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ اگر یہ اپنے چھوٹے بچوں کی ضرورت پوری کرنے کے لیے نکلا ہے تو بھی یہ اللہ کی راہ میں ہے, اگر اپنے بوڑھے والدین کی خدمت کے لیے نکلا ہے تو بھی اللہ کی راہ میں ہے, اگر اپنے آپ کو بچانے کے لیے نکلا ہے تو بھی اللہ کی راہ میں ہے, اور اگر یہ ریاکاری اور تفاخر یعنی بڑائی ظاہر کرنے کے لیے نکلا ہے تو پھر یہ شیطان کی راہ میں ہے. تو اللہ تعالی ہمیں بھی اچھی اچھی نیتوں کے ساتھ کمانے کی توفیق عطا فرمائیں. یہ نیت جیسی ہوگی, نیت اچھی ہوگی تو ثواب ملے گا. کہ ہمارے پیارے نبی صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ بے شک یہ مال سر سبز اور میٹھا ہے, پس جس نے اسے اچھی نیت سے لیا تو اسے اس میں برکت دی جائے گی, اور جس نے دل کے حرص اور لالچ میں حاصل کیا اس میں برکت نہیں دی جائے گی, اور وہ ایسا ہے کہ کھا کر کبھی سیر نہیں ہوتا. تو اللہ تعالی ہمیں اچھی نیتیں کرنے کی توفیق عطا فرمائے. تو جب بھی آپ کام کاج کے لیے آپ مارکیٹوں کا رخ کریں, اچھی اچھی نیتیں کر لیں. مثلا رزق حلال کماؤں گا, رزق حلال کماؤں گا, کہ اپنے پیٹ میں بھی اپنی اولاد کے پیٹ میں بھی حرام کا لقمہ نہیں جانے دیں, اس کی بڑی نحوست ہے, بڑی آفت ہے. رزق حلال کمائیں, خود بھی رزق حلال کھائیں, بچوں کو بھی رزق حلال کھلائیں, پھر حلال کمانے کے فضائل کا حقدار بنوں گا جیسا کہ ہم نے یہ روایت سنی. اسی طرح حرام کمانے کی آفتوں سے بچوں گا. اب یہ آفتیں کیا ہوتی ہیں اس کا علم حاصل کریں. اللہ کی رحمت دارالافتاء اہل سنت یہ جگہ جگہ قائم ہے. امیر اہل سنت مدنی مذاکروں میں اس کے متعلق تربیت فرماتے ہیں. دارالافتاء اہل سنت کے سلسلے آتے ہیں کہ جس میں حلال روزی کمانے کی اہمیت بیان کی جاتی ہے. جو کاروبار آپ کر رہے ہیں, جو آپ کا طریقہ کار ہے, اس کے متعلق علم حاصل کریں, مفتیان کرام سے اس سے مشورہ کریں, پھر سوال کرنے سے بچوں گا. ظاہر ہے میں کماؤں گا تو بس میں اپنا خرچہ پورا کر لوں, میں کسی سے مانگوں گا نہیں, اپنے عیال کی کفالت کروں گا, بقدر ضرورت روزی پر قناعت کروں گا, رشتہ داروں سے صلہ رحمی کروں گا. تو یہ اچھی اچھی نیتیں ہوں اور اللہ کی راہ میں خرچ کرنے کی بھی نیت ہو, انشاءاللہ اس کی برکتیں ملیں گی. اسی طرح ایک بڑی پیاری بات اور بھی سن لیجئے کہ کمانے کے حوالے سے بہار شریعت میں ایک بڑی اہم بات لکھی ہے جس کو ہمیں سمجھنا اور جس کو یاد رکھنا ضروری ہے. بہار شریعت جلد 3 پیج نمبر 16 پر ہے, حصہ 16 صفحہ 609 پر ہے, پارٹ 16 پیج نمبر 609. اتنا کمانا فرض ہے جو اپنے لیے اور اہل و عیال کے لیے اور جن کا نفقہ اس کے ذمے واجب ہے ان کے نفقے کے لیے اور ادائے دین یعنی قرض وغیرہ ادا کرنے کے لیے کفایت کر سکے. اس کے بعد اسے اختیار ہے کہ اتنے ہی پر بس کرے یا اپنے اہل و عیال کے لیے کچھ پسماندہ رکھنے کی بھی صحیح و کوشش کرے. ماں باپ محتاج و تنگ دست ہوں تو فرض ہے کہ کما کر انہیں بقدرے کفایت دے. قدرے کفایت سے زائد اس لیے کماتا ہے کہ فقراء اور مساکین کی خبر گیری کر سکے گا یا اپنے قریبی رشتہ داروں کی مدد کرے گا, یہ مستحب ہے اور یہ نفل عبادت سے افضل ہے. اور اگر اس لیے کماتا ہے کہ مال و دولت زیادہ ہونے سے میری عزت و وقار میں اضافہ ہوگا, فخر و تکبر مقصود نہ ہو تو یہ مباح ہے. اور اگر محض مال کی کثرت یا تکبر بڑائی ظاہر کرنا مقصود ہے تو منع ہے. تو اچھی اچھی نیتوں کے ساتھ مال کمانے کے ہمیں کوشش کرنی چاہیے, اور جو مال کمایا جائے تو اس کے ذرائع کیا ہیں, اس حوالے سے بھی چند ایک باتیں سن لیجئے کہ مال وراثت یا تحفے میں بھی مل سکتا ہے اور کمائی کے ذریعے بھی. ہر شخص دو طریقوں سے مال کما سکتا ہے. نمبر 1 حلال طریقے سے, مثلا شریعت کے مطابق تجارت کرنا یا نوکری وغیرہ کر لینا. دوسرا حرام ذریعے سے, جیسے شراب وغیرہ بیچنا, چوری, ڈاکے, غبن، رشوت، عصمت فروشی، سود، جوئے وغیرہ کی کمائی. تو یہ یاد رکھیے کہ حرام کمائی جو ہے نا، اس کا وبال یہ بہت زیادہ ہے، کیونکہ حرام کمائی سے کوسوں دور رہنا اس میں بھلائی ہے، کیونکہ اس میں ہرگز ہرگز برکت نہیں ہوتی. ایسا مال اگرچہ دنیاوی طور پر بظاہر کچھ فائدہ دے بھی دے، مگر آخرت میں وبال جان بن جائے گا. لہذا حرص سے بچنا، اس کی حرص سے بچنا لازم ہے. ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمانے عبرت نشان ہے، جو شخص حرام مال کماتا ہے پھر صدقہ کرتا ہے، اس سے قبول نہیں کیا جاتا، اس سے خرچ کرے گا اس کے لیے اس میں برکت نہ ہوگی، اور اسے اپنے پیچھے چھوڑے گا تو اس کے لیے دوزخ کا زادے راہ ہوگا. تو تکمیل ضروریات اور حصول آسائشات کے لیے ہرگز ہرگز حرام کمائی کے جال میں نہ پھنسے. اور جو حرام کی کمائی کو چھوڑ دیتا ہے، اس کو اللہ تعالی بہت زیادہ برکت عطا فرماتا ہے، کیونکہ حرام کمائی جو ہے یہ دعا قبول نہ ہونے کا سبب ہے. ایک مرتبہ سیدہ موسیٰ کلیم اللہ علی نبینا والی صلاۃ والسلام ایک مقام سے گزرے، ایک شخص کو دیکھا ہاتھ اٹھا کر رو رو کر بڑی رقت انگیز دعا میں مصروف تھا. سیدنا موسیٰ کلیم اللہ علی نبینا والی صلاۃ والسلام اسے دیکھتے رہے، بارگاہ خداوندی میں عرض گزار ہوئے، اے میرے رحیم و کریم پروردگار، تو اپنے اس بندے کی دعا کیوں قبول نہیں کر رہا؟ اللہ عز و جل نے آپ علی السلام پر وہی نازل فرمائی، اے موسیٰ، اگر یہ شخص اتنا روئے کہ اس کا دم نکل جائے، اپنا ہاتھ اتنے بلند کر لے کہ آسمان کو چھو لے، تب بھی میں اس کی دعا قبول نہیں کروں گا. حضرت سیدنا موسیٰ کلیم اللہ علیہ السلام نے عرض کی، میرے مولا، اس کی وجہ کیا ہے؟ ارشاد فرمایا، یہ حرام کھاتا ہے، حرام پہنتا ہے، اور اس کے گھر میں حرام مال ہے. تو کوئی شخص جتنا بھی حرام مال کا مال ہے، ایک دن ایسا آئے گا کہ اسے یہ سارا مال دنیا ہی میں چھوڑ کر خالی آ جانا پڑے گا. بینک بیلنس بناتے ہیں نا، حرام مال کما کر کیا کریں گے؟ بینک بیلنس بنائیں گے. حرام مال کما کر کیا کریں گے؟ نئی نئی گاڑیاں خریدیں گے. حرام مال کما کر کیا کریں گے؟ بنگلے بنائیں گے، کوٹھیاں بنائیں گے، کاروبار بڑھائیں گے. اچانک موت واقع ہو گئی تو یہ مالدار آدمی جس کے پاس کروڑوں اربوں روپے کا مال ہے، وہ لے کر کیا جائے گا؟ سوچے انسان کہ میں آخر اس دنیا سے اگر چلا جاؤں گا تو مجھے ملے گا کیا؟ تو حرام مال سے بچے. اور جو بھی اس کی تقاضے ہیں، ظاہر ہے کوئی چوری بھی کرتا ہے، ڈکیتیاں کی ہیں، رشوت کے لین دین کیے ہیں، تو اس کے مسائل ہیں کہ ان کا کیا کرنا ہے. خالی آج سے میں حرام کام نہیں کروں گا، حرام کماؤں گا نہیں، توبہ کر لی، گال پہ چپت مار لی، یہ کافی ہے؟ کہاں کافی ہے، کہاں ناکافی ہے، ان سب باتوں کا جاننا ضروری ہے. اور حرام مال سے جان چھوڑائیے. مشہور ولی اللہ حضرت سیدنا حبیب اجمی رحمت اللہ تعالی علیہ، یہ پہلے پہل بہت امیر تھے. اہل بصرہ کو سود پر قرضہ دیا کرتے تھے. جب مقروض سے قرض کا تقاضا کرنے جاتے تو جب تک قرض نہ مل جاتا واپس نہیں لوٹتے تھے. اگر کسی مجبوری کی وجہ سے قرض وصول نہ ہوتا تو مقروض سے اپنا وقت ضائع ہو جانے کا ہرجانہ بھی لیتے تھے. اسی طرح زندگی بسر ہو رہی تھی. ایک دن کسی کے یہاں وصولی کے لیے پہنچے تو گھر پر موجود نہ تھا. اس کی بیوی نے کہا، نہ تو شوہر گھر میں موجود ہے، نہ میرے پاس دینے کے لیے کوئی چیز ہے. البتہ میں نے کہا، بھیڑ ذبح کی ہے جس کا تمام گوشت تو ختم ہو گیا، البتہ سری رہ گئی ہے، اگر تم چاہو تو وہ تم کو دے سکتی ہو. آپ نے سری لی، گھر پہنچ کر بیوی سے کہا کہ سود میں ملی ہے، اسے پکا ڈالو. بیوی نے کہا کہ گھر میں نہ لکڑی ہے نہ آٹا ہے، بھلا میں کھانا کیسے تیار کروں؟ آپ نے کہا، ان دونوں چیزوں کا بھی انتظام مقروض لوگوں سے سود پر لے کر آتا ہوں، اور سود ہی سے دونوں چیزیں خرید کر لائے. جب کھانا تیار ہو چکا تو ایک سائل نے آ کر سوال کیا. آپ نے کہا کہ تجھے دینے کے لیے ہمارے پاس کچھ نہیں، اور کچھ دے بھی دے اس سے تو دولت مند نہیں ہوگا، نہ مفلس ہو جائیں گے. سائل واپس ہو کر चला गया। जब बीवी ने सालन निकालना चाहा, तो उस हंडिया में यानी उस पतीली में सालन के बजाय खून भरा हुआ था। उसने घबराकर शौहर को आवाज दी कि देखो तुम्हारी कंजूसी और बदबख्ती से ये क्या हो गया, आपको देखकर बड़ी इबरत हुई और बेताब होकर घर से बाहर निकल पड़े। घर से बाहर कुछ लड़के खेल रहे थे। कुछ लोगों लड़कों ने देखकर आवाज लगाई, ए दूर हट जाओ, दूर हट जाओ, हबीब सूदखोर आ रहा है, कहीं इसके कदमों की खाक हम पर ना पड़ जाए और हम इस जैसे बदबख्त ना बन जाए। ये सुनकर आप बहुत रंजीदा हुए, सैयदना हसन बसरी की खिदमत में हाजिर हुए। उन्होंने आपको ऐसी नसीहत की कि बेचैन होकर तौबा की। वापसी में जब आप आगे बढ़े तो उन्हीं लड़कों ने कहना शुरू कर दिया, रास्ता दो, अब हबीब ताइब होकर आ रहा है, कहीं ऐसा ना हो कि हमारे पैरों की गर्द उस पर पड़ जाए। आपने बच्चों की बात सुनकर बारगाह खुदावंदी में अर्ज की, है मौला तेरी कुदरत भी अजीब है, आज ही मैंने तौबा की और आज ही तूने लोगों की जबान से मेरी नेक नामी का ऐलान कर दिया। उसके बाद आपने मुनादी करा दी कि जो शख्स मेरा मकरूज हो वो अपनी तहरीर और माल वापस ले जाए। आप अले रहमान ने अपनी बकिया दौलत राय खुदा में लुटा दी और साहिले फुरात पर एक इबादत खाना तामीर करके इबादत में मशगूल हो रहे। सैयदना हसन बसरी की खिदमत में हाजिर होते, रात को शब बेदार रहकर इबादत किया करते। तो मेरे मीठे मीठे प्यारे प्यारे इस्लामी भाइयों, देखा आपने कि तौबा करने से बंदा अल्लाह की बारगाह में कैसा मकाम हासिल कर लेता है। तो अगर हमने भी जिंदगी में ऐसी गलतियां की हैं, अल्लाह की बारगाह में रुजू करें और इसके शरी अहकाम जाने कि अगर किसी से रिश्वत में माल लिया था तो अब हमें क्या अंदाज इख्तियार करना है, अगर किसी का माल चोरी किया था तो हमको क्या मामला अदा करना है, किस तरह से इसकी तौबा कामिल होगी ताकि इसकी बरकतें हासिल हो जाए। और कहीं ऐसा ना हो कि बगैर तौबा की दुनिया से चले गए तो फिर आखिरत में हमारा क्या बनेगा। माल किस तरह कमाना है, किस तरह खर्च करना है, इसका ख्याल रखना जरूरी है। हमारे प्यारे नबी सल्लल्लाहु तआला अलैहि वसल्लम का फरमाने गोहर बार है, कयामत के दिन बंदा उस वक्त तक अपने कदम ना हटा सकेगा जब तक उससे ये सवालात ना कर लिए जाएं, अपनी उम्र किन कामों में गुजारी, अपने इल्म पर कितना अमल किया, माल किस तरह कमाया, किस तरह खर्च किया और अपने जिस्म को किन कामों में बोसीदा किया। तो मेरे मीठे मीठे और प्यारे प्यारे इस्लामी भाइयों, अल्लाह ताला हम सबको रिज़्क हलाल कमाने की तौफीक अता फरमाए और जो शरई तौर पर हम पर जिम्मेदारियां आयद होती हैं इसको पूरा करने की कमा हक़ुहु कोशिश करने की तौफीक अता फरमाए। हजरत सैयदना अबू दरदा रदी अल्लाह ताला अन्हु का बयान है कि मैंने अंबिया के ताजदार सल्लल्लाहु ताला अलैहि वसल्लम को फरमाते सुना कि बरोज कियामत एक ऐसे मालदार शख्स को लाया जाएगा जिसने अल्लाह की फरमा बरदारी में जिंदगी बसर की होगी, पुल सिरात पार करते हुए उसका माल उसके सामने होगा, जब वो लड़खड़ाने लगेगा तो उसका माल कहेगा चलते जाओ क्योंकि तुमने मुझसे मुतालिक अल्लाह का हक अदा कर दिया है। फिर एक और मालदार को लाया जाएगा जिसने दुनिया में अपने माल में से अल्लाह का हक अदा नहीं किया होगा, उसका माल उसके दोनों कंधों के दरमियान होगा। वो शख्स जब पुल सिरात पर लड़खड़ाएगा तो उसका माल उससे कहेगा तू बर्बाद हो, तूने मुझसे अल्लाह का हक क्यों अदा नहीं किया। बस वो इसी तरह हलाकतों बर्बादी को पुकारता रहेगा। तो इस रिवायत में जकात देने से जो कतराते हैं, अपनी दौलत को जो गुनाहों में गंवाते हैं, भलाई के कामों में खर्च करने से जो जी चुराते हैं, जो मोहताजों की मदद करने से जान छुड़ाते हैं, वो गौर फरमा ले कि आज अगर खुशहाल कर देने वाला माल बरोज़े कियामत वबाल की सूरत अख्तियार कर गया तो हमारा क्या बनेगा। तो काश हमारे दिलों से दुनिया और माले दुनिया की बेजा मोहब्बत निकल जाए और हमारी कब्र और आखिरत बेहतर हो जाए। तो दावत इस्लामी के मदनी माहौल से अगर वाबस्ता रहेंगे, मदनी मुजाकरों में शिरकत करें, मदनी काफिलों में सफर करें, हफ्तावार इजतिमा में शिरकत करें, अमीर अहले सुन्नत जो मदनी रसाइल का मुताला करने की जो तरगीब इरशाद फरमा रहे हैं इसका मुताला जारी रखें, इंशाल्लाह दुनिया और आखिरत की बरकतें हासिल होंगी। अल्लाह ताला मुझे और आपको अमल की तौफीक अता फरमाए। آمین بجاہ النبی الامین صلی اللہ تعالی علیہ وآلہ وسلم.